नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 24 गते बिहिबार, श्रावण शुक्ल चतुर्थी, तदनुसार अगस्त 8 तारीक सन् 2024, नेपाल सम्बत 1144। हिजो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा 5 जनाको ज्यान गएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। हेलिकप्टर दुर्घटनामा 5 को मृत्यु शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको 3 मिनटमै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा 5 जनाको ज्यान गएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिजो दिउँसो 1:54 विमानस्थलबाट रसुवाको स्याफ्रू बेसीका लागि उडेको 9N AJD कल साइन हेलिकप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका 7 दुर्घटना हुँदा हेलिकप्टर चालक सहित 4 चिनिया नागरिकको मृत्यु भएको हो। मृत्यु हुनेमा हेलिकप्टर चालक अरूण मल्ल र चिनिया नागरिक ताङ जुताओ, उ इयाओ, ली जी र झी जेमिङ रहनु भएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर डाइनेस्टीसँग 4 हेलिकप्टर रहेका थिए। विमानस्थलका प्रवक्ता सुहास झाले भन्नुभयो, हेलिकप्टर राडारबाट सम्पर्क विहीन भए लगत्तै खोज तलाश शुरू गरियो। लगत्तै नेपाली सेनाबाट दुर्घटनामा परेको खबर आएपछि उद्धार तथा खोज तलाशको टोली घटनास्थल पुगेको थियो। दुर्घटनास्थलको भौगोलिक अवस्था अनुसार खराब मौसमका कारण दुर्घटना भएको जस्तो शंका गरिए पनि छानबिन पछि मात्रै कारण खुल्नेछ। शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थापाले दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको र भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, दुर्घटनास्थलमा ठूला रूख छैनन्, हेलिकप्टर कुनै पहाड़मा ठोकिए जस्तो पनि देखिँदैन। दुर्घटनास्थल खोज जस्तो ठाउँमा भएकाले उडान क्रममा उचाइ लिन नसकेको हो कि भन्ने शंका छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले मृतक 5 शव संकलन गरेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याएको उहाँले जानकारी दिनुभयो। छानबिन समिति गठन उपशीर्षकमा गोर्खापत्र लेख्छ, एयर डाइनोस्टिकको हेलिकप्टर दुर्घटना छानबिन गर्न सरकारले 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। हिजो आकस्मिक बसेको मन्त्री परिषद बैठकले 3 सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। सरकारले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखा प्रमुख तनुजा पोखरेल सहितको छानबिन समिति गठन गरेको हो। समितिलाई प्रतिवेदन तयार गर्न 30 दिनको कार्यादेश दिइएको छ। प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, अर्को उपशीर्षकमा गोर्खापत्र लेख्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा भएको एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ। सिंहदरबार स्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि सो भेटलाई संक्षिप्त बनाएर मन्त्री परिषदको आकस्मिक बैठक बोलाउनु भएको थियो। प्रधानमन्त्री ओलीले हवाई दुर्घटना हुनु दुखद भएको बताउनु भएको छ। हालसम्म 98 गुमाए ज्यान, अर्को उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, सौर्य एयरको जहाज दुर्घटनाको आलो घाउ सुक्न नपाउँदै नुवाकोटको शिवपुरी डाँडामा हिजो भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलट सहित 5 ज्यान गएको छ। साउन 9 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 18 ज्यान जाने गरी भएको हवाई दुर्घटनाको 14 दिनमै भएको दोस्रो दुर्घटनाले हवाई यात्रा जोखिममा परेको पुष्टि मात्रै भएको छैन, यसले सरकार र नियामक निकायमाथि नेपाली हवाई आकाश सुरक्षित बनाउन कड़ा कदम चाल्नुपर्ने दवाब समेत थपेको छ। नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा प्रतिवेदन 2023 अनुसार हिजो नुवाकोटको शिवपुरी गाउँपालिका उडान नम्बर 7 सूर्य चौरमा भएको दुर्घटना सहित नेपालमा हेलिकप्टर दुर्घटनाको संख्या 41 पुगेको छ। विभिन्न कम्पनीका हेलिकप्टर दुर्घटनामा हालसम्म 97 जनाको ज्यान गइसकेको छ। 41 दुर्घटना मध्ये 21 घटनामा मानवीय क्षति बेहोर्नु परेको छ। 20 दुर्घटनामा मानवीय क्षति नभए पनि क्षति भएका दुर्घटनामा कम्तीमा एकदेखि बढ़ीमा 24 जनासम्मको ज्यान गएको छ। नेपालमा पहिलो पटक 45 वर्ष अघि विक्रम सम्वत 2036 पुष 12 गते हेलिकप्टर दुर्घटनामा परेको थियो। हालसम्म 98 जनाले गुमाए ज्यान उपशीर्षक दिँदै हेलिकप्टर दुर्घटनामा 5 मृत्यु मुख्य शीर्षकमा मुख्य समाचार बनाएको छ गोर्खापत्रले। यसै प्रसंगलाई नेपालमा बारम्बार किन भइरहन्छन् हवाई दुर्घटना शीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ। 14 दिन अघि भएको भयानक हवाई दुर्घटनाको घाउ बल्झाउने गरी हिजो भएको हेलिकप्टर दुर्घटनाले मुलुकको नागरिक उड्डयन क्षेत्रका कमी कमजोरीलाई पुनः उजागर गरेको छ। रसुवाको स्याफ्रुवेसीका लागि उडेको एयर डायनेस्टीको डेल्टा हेलिकप्टरका पाइलट सहित 5 निधनले बारम्बार हुने दुर्घटनाका केही समान कारण सामुन्ने ल्याएको छ। यो हेलिकप्टर राजधानी काठमाण्डुको उत्तर पश्चिममा रहेको सूर्य चौर करिब 2000 मिटरको उचाइमा रहेको छ। रसुवा जाने सबैजसो हेलिकप्टरले यो डाँडाको उचाइ र अन्य सम्भावित अवरोधको पूर्व आकलन गरेका हुन्छन्। सामान्यत हेलिकप्टर वा हवाई जहाज स्थानीय रूपमा उत्पन्न हुने कुहिरोलाई छल्ने पहाड़को उचाइभन्दा माथिबाट उड्छन् जसले गर्दा तिनलाई कुनै अवरोध आउँदैन। शिवपुरी र सूर्यचौर भन्दा उता गोसाईकुण्ड उपत्यका र यता काठमाण्डु उपत्यका रहेका छन्। यो ठाउँमा प्रत्येक क्षण बादल उठ्ने र हराउने गर्छ। यस्तो भौगोलिक अवस्था भएको ठाउँमा उडान गर्ने अनुभवी पाइलट र उडान कम्पनीलाई मौसम र सम्भावित अवरोधबारे जानकारी हुन्छ। उडानमा संलग्न हुने व्यक्तिले यसलाई जानकारीमा लिनै पर्छ। कुन पहाड कति उचाइको छ र कहाँ कहाँ कस्तो अवरोध आउँछ भनेर जानकारीमा लिने काम उडान व्यवस्थापनकै अंग हो। नागरिकले सम्पर्क गरेका उडान क्षेत्रका जानकारहरूका अनुसार यस्तो दुर्घटना असामान्य हो। काठमाण्डुबाट उत्तर पश्चिम उडान गर्ने हेलिकप्टरका लागि टोखा हेलिलेन प्रवेश र गन्तव्य बिन्दु हो। पूर्वतिर लुक्ला जाने आउने हेलिकप्टरले भक्तनाला हेलिलेन प्रयोग गर्छन्। डायनेस्टीको हेलिकप्टर लैजाँदा सामान्य सुरक्षा पूर्वाधारलाई समेत ध्यान दिएको देखिँदैन। एक जानकार भन्छन्, घरको भर्याङ उक्लिँदा ओर्लिँदा समेत तपाईले कस्तो अवस्था छ भन्ने विचार गर्नुपर्छ। हेलिकप्टर उडान गर्ने पाइलटसँग आफ्नो रूट नक्सा र जीपीएस हुन्छ, त्यसलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्छ। नेपालमा बारम्बार किन भइरहन्छन् हवाई दुर्घटना नागरिकको मुख्य समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई 2 अर्को हवाई दुर्घटना शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। यता कान्तिपुरले पनि उडेको 3 डायनेस्टीको हेलिकप्टर दुर्घटना क्याप्टेन सहित 5 मृत्यु शीर्षकमा मुख्य समाचार प्रकाशित गरिएको छ भने अन्नपूर्णले किन भइरहन्छन् मुलुकमा हवाई दुर्घटना शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ। बुझाइयो टीआरसी प्रतिवेदन, संसदको यसै अधिवेशनबाट पारित गर्ने तयारी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन टीआरसी 2071 संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गठित कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलका सदस्यले प्रतिवेदन बुझाएका हुन्। प्रचण्ड नेतृत्वको सरकारले गत असार 13 गते कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मालाई राखेर 3 सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले विभिन्न 6 बैठक बसेर सरकारवाला निकायसँग परामर्श गरेर समझदारी कायम गरी शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको हो। विस्तृत शान्ति सम्झौता भएको 17 वर्षपछि संक्रमणकालीन न्याय टुंगो लगाउन बाटो खुलेको छ। कार्यदल सहित शीर्ष नेतृत्व तहमा टीआरसी विधेयकमा समझदारी भइसकेकाले कानून न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मत पारित गरी संसदको यसै अधिवेशनबाट पारित गर्ने शीर्ष नेतृत्वले प्रतिबद्धता जनाउनु भएको छ। बुझाइयो टीआरसी प्रतिवेदन संसदको यसै अधिवेशनबाट पारित गर्ने तयारी, गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो। सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य, राजस्व उठाउने बाटो खोल्न आज अध्यादेश ल्याउने सरकारको तयारी शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। सुदूरपश्चिम सरकारले बजेट शून्यताको अवस्थामा राजस्व संकलन गर्न पाउने गरी अध्यादेश ल्याउने तयारी गरेको छ। त्यसका लागि तयार पारिएको सुदूरपश्चिम सामूहिक कर सम्बन्धी अध्यादेश 2081 मस्यौदा हिजो मन्त्री परिषद बैठकमा पेश गरिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले सरकारले राजस्व संकलन गर्ने बाटो खुल्ने गरी आज अध्यादेश ल्याउने तयारी रहेको बताउनुभयो। अध्यादेश ल्याउनकै लागि मन्त्री परिषद बैठकले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख नजीर मियाँ समक्ष सिफारिश गर्ने निर्णय पनि गरेको छ। सरकारको सिफारिशका आधारमा प्रदेश प्रमुख मियाँले हिजो गएराती 12 बजेबाट लागू हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको छ। प्रदेश सभाबाट बजेट पारित हुन नसक्दा 1 साउनदेखि प्रदेशमा बजेट शून्यताको अवस्था छ। प्रदेशको राजस्व संकलन ठप्प छ भने खर्च गर्न पाएको छैन। अर्को व्यवस्था नभएसम्मका लागि गत आर्थिक वर्षकै दर अनुसार कर संकलन गर्ने व्यवस्था सहित अध्यादेश ल्याउन लागि मन्त्री थापाले जानकारी दिनुभयो। अध्यादेश जारी भएपछि नयाँ बजेट नआएसम्मका लागि सरकारलाई राजस्व संकलन गर्ने बाटो खुल्नेछ। बजेट शून्यताको अवस्थाले दैनिक 40-42 लाख रूपियाँ राजस्व संकलन हुन सकेको छैन। अहिलेलाई अध्यादेश मार्फत राजस्व संकलनको बाटो खोल्दैछौ। मन्त्री थापाले भन्नुभयो सरकारले खर्च गर्न पाउने गरी छिट्टै अर्को अध्यादेश ल्याउँछौ। सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य, राजस्व उठाउने बाटो खोल्न आज अध्यादेश ल्याउने सरकारको तयारी नयाँ पत्रिकाको अग्रपृष्ठको समाचारको शीर्षक हो। दलित जनप्रतिनिधिकै कुरा सुनिदैन शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ। वीरेन्द्रनगर नगरपालिका 6 वडा सदस्य हुन् कमला नेपाली। 2074 र 2079 दुवै निर्वाचन जितेर वहाँ 2 पटक वडा सदस्य बन्नु भएको छ। दलित महिला सदस्य कोटाबाट चुनाव जितेकाले वहाँले दलित समुदायका मुद्दालाई प्राथमिकता दिनुहुन्छ। दलितको पक्षमा काम गर्न विभिन्न योजना पनि प्रस्ताव गर्नुहुन्छ। तर वहाँले अगाडि सारेका एजेण्डाको नगरपालिका कार्य समितिले सुनवाई नै गरेन। ओडाका अन्य जनप्रतिनिधि र कर्मचारीले कमलाले ल्याएका योजना र एजेण्डालाई महत्व नै दिदैनन्। पहिलो कार्यकालमा त निकै अलमल भयो, कमला भन्नुहुन्छ। मैले उठाएका सवालको सुनवाई नै भएन। म दलित महिला भएकाले पनि अरू जनप्रतिनिधिले सहयोग गरेनन्। दलितका लागि बजेट विनियोजन गरौं भन्दा कर्मचारीले पनि सुनेनन्। जनप्रतिनिधि भएर पनि हामी आफै हेपिएका छौं। आफू दलित समुदायको प्रतिनिधिका रूपमा दोस्रो कार्यकालका लागि वडा सदस्य बने पनि अपेक्षा अनुसार काम गर्न नसकिएको उहाँको गुनासो छ। वडामा आफ्ना एजेण्डाको सुनवाई नहुने गरेको भन्दै उहाँले दलित भएकै कारण अन्य जनप्रतिनिधि र कर्मचारीबाट विभेद सहनु परेको बताउनुभयो। दलित जनप्रतिनिधिकै कुरा सुनिदैन शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। खाद्यको रिपोर्ट भन्छ सबैभन्दा गुणस्तरहीन पानी, दूध र तेल शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारले गरेको अनुगमन एवं परीक्षणबाट सबैभन्दा गुणस्तरहीन खानेपानी, दूध र तेल भएको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष 2080-81 गरेको खाद्य उद्योग तथा बजार अनुगमनले यस्तो नतिजा देखाएको हो। विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले अधिकांश उद्योग आयोगले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बजारमा पठाएको फेला परेको जानकारी दिनुभयो। हिजो आयोजित पत्रकार सम्मेलनमा वहाँले अनुगमन र परीक्षण गरिएका खाद्य वस्तु तथा पेय पदार्थ मध्ये सबैभन्दा गुणस्तरहीन प्रशोधित पिउने पानी, खाने तेल र दूध फेला परेको बताउनुभयो। उद्योगी व्यवसायीले उपभोग गर्न अयोग्य यस्ता वस्तु बजारमा बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड़ गर्ने गरेको वहाँको भनाइ छ। खाद्यको रिपोर्ट भन्छ सबैभन्दा गुणस्तरहीन पानी, दूध र तेल शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। वर्षामा काठमाण्डु डुबाउने चार कारण शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। जब काठमाण्डुमा वर्षा हुन थाल्छ, सड़क डिभिजन कार्यालयका कर्मचारीले पानी तान्ने जेट मेसिन तयारी अवस्थामा राख्ने गर्छन्। पानी पर्ने बित्तिकै तीनकुने, माइतीघर, मण्डला लगायतका सड़क जलमग्न हुन्छन्। तीनकुनेमा त पानीको सतह बढ़ेर एक फिटदेखि डेढ़ फिटसम्म पुग्ने गर्छ। त्यसपछि सड़क डिभिजन काठमाण्डुका कर्मचारी जेट मेसिन बोकेर पानी परिरहेकै बेला पनि पानी फाल्न थाल्छन्। वर्षेनी यस्तै भइरहेको छ। जेट मेसिनबाट काठमाण्डुका सड़कमा जलमग्न भएको पानी फाल्ने गर्छौं, सड़क डिभिजन कार्यालयका प्रमुख नारायण दत्त भण्डारीले भन्नुभयो। प्राविधिकका अनुसार भारी वर्षा, अति भारी वर्षा परै जाओस्, मध्यम वर्षा हुँदा पनि काठमाण्डु डुब्ने गर्छ। यसमा मुख्यतः चारवटा कारण रहेको उहाँहरूको भनाइ छ। पहिलो कारण हो सड़क विभागले पानी फाल्नका लागि बनाएको नाला र नाला जोड्ने मंगलमा स्थानीय ओडा कार्यालय तथा खानेपानी तथा ढल व्यवस्थापन विभागले जथाभावी ढल जोड्दा यस्तो समस्या हुन आएको छ। आकाशे पानी सफा हुने भएकाले सजिलै बग्ने गर्छ, तर ढलको पानी फोहोर र केमिकल युक्त हुँदा पानी बग्न ढिलो हुन्छ। वर्षामा आएको आकाशे पानी यतिसम्म जमा हुन्छ र यस्तो नाला बनाउँदा निकास पाउँछ भनेर अध्ययन नगरेरै नाला बनाइएको छ। तर हामीले बनाएको नाला र मंगलमा जथाभावी ढल जोड्दा नालाले पानीको बहाव थेग्न सक्दैन र पानी सड़कसम्म पुग्छ। काठमाण्डुमा वर्षामा डुबाउने चार कारण शीर्षकमा नागरिकले अग्रपृष्ठमा छापेको खबर हो यो। एक वर्षमा 59,000 आपराधिक घटना शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। पछिल्लो एक वर्षमा अपराध 5% बढ़ेको छ। यद्यपि गम्भीर किसिमका अपराध भने नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ। आर्थिक वर्ष 2080/81 नेपाल प्रहरीमा 59,204 अपराधका घटना दर्ता भएका छन्। यो अघिल्लो वर्षभन्दा 5.11% धेरै हो। एक वर्षमा 59,000 आपराधिक घटना नयाँ पत्रिकाको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। डेडिकेटेड फिडर र ट्रंक लाइन विवाद कसले गिजोल्दैछ शीर्षकमा नेपाल समाचार पत्रको मुख्य समाचार रहेको छ। लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरे बापतको महसूल विवाद गिजोलिँदै गएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सो विषयमा पुनः छानबिन अगाडि बढ़ाएपछि गिजोलिएको हो। नेपाल विद्युत प्राधिकरणले महसूल बक्यौता रहेको भन्दै गत असार 25 र 26 गते 6 उद्योगको लाइन काटेको थियो, तर विद्युत नियमन आयोगको निर्देशनमा प्राधिकरणले साउन 8 गते काटिएका उद्योगमा पुनः लाइन जोड़ेको भए पनि लेखा समितिले सो विषयमा फेरि हात हालेका कारण सदन र सड़कमा मात्रै होइन सो विषयमाथि सरकारमा समेत पक्ष विपक्षमा बहस भइरहेको छ। डेडिकेटेड फिडर र ट्रंक लाइन विवाद कसले गिजोल्दैछ शीर्षकमा नेपाल समाचार पत्रले मुख्य खबर प्रकाशित गरेको छ। आयल निगमलाई 7 वर्ष अघि बेचेको 2 बिघा जग्गा हत्याउन अदालतमा मुद्दा शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार रहेको छ। नेपाल आयल निगम लिमिटेडलाई झापाको मेची नगर 13 साबिकको दुवागढ़ीमा 7 वर्ष अघि बिक्री गरेको जग्गामा हक दावी माग गर्दै स्थानीय छत्रबहादुर र सीता कार्की दाजु बहिनीले जिल्ला अदालत झापामा मुद्दा दायर गरेका छन्। आयल निगमले 2073 23 बिघा 3 कट्ठा 13 धुर जग्गा खरिद गरेको थियो। आयल निगमलाई 7 वर्ष अघि बेचेको 2 बिघा जग्गा हत्याउन अदालतमा मुद्दा नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर छ। अब कार्यक्रम अखबारमा सम्पादकीय सुशासनको आधारशिला शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। मुलुकको आर्थिक समृद्धिको मूल आधार भनेकै सुशासन हो। सुशासन कायम नहुँदासम्म विकास र समृद्धि यात्राले गति लिन नसक्ने भएकाले सरकारले यसतर्फ विशेष ध्यान केन्द्रित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने वचनबद्धता पटक पटक दोहोर्याउँदै आउनु भएको छ। त्यसो त सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था हो र अघिल्लो सरकारले पनि भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्दै चालेका कदमले भ्रष्टाचार न्यूनीकरण कार्यमा केही आशा जगाउने काम भएको थियो। सुशासनको आधारशिला शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। शान्ति प्रक्रिया अब राजनैतिक होइन कानूनी मार्गमा कान्तिपुरको सम्पादकीयको शीर्षक हो यो। नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन शीर्षकमा नेपाल समाचार पत्रको सम्पादकीय रहेको छ भने बैंकिङ क्षेत्रको तस्वीर शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।